नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। कार्यक्रम अन्तरसंवादमा हामी नियमित रूपमा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, राज्यका प्रमुख तीन अंग मध्ये न्यायपालिका पनि एक हो, जसले न्याय निरूपणसँगै कानूनको समयानुकूल व्याख्या समेत गर्ने गर्दछ। पछिल्ला वर्षहरूमा विविध सन्दर्भमा न्यायालय सुधारका विषयहरू सतहमा आइरहेका छन्। खास गरी कानून व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएशनले न्यायालय सुधारको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ। गत जेठ 4, 5 र 6 गते 16 अखिल नेपाल कानून व्यवसाय राष्ट्रिय सम्मेलन 2081 मार्फत 38 बुधे काठमाडौँ घोषणा पत्र पनि जारी गरिएको थियो। घोषणा पत्रमा संवैधानिक परिषद, न्याय परिषद, सर्वोच्च अदालतको क्षेत्र अधिकारको पुनरावलोकन, स्थानीय तहका न्यायिक समिति, न्यायाधीश नियुक्ति, नवोदित कानून व्यवसायी कल्याण कोष, संक्रमणकालीन न्याय लगायतका विविध विषयहरू घोषणापत्रमा समेटिएका थिए। यही बीचमा सर्वोच्च अदालतले हिजो न्यायपालिकाको 5 पञ्चवर्षीय योजना पनि सार्वजनिक गरेको छ। छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा सहज पहुँच, सुशासन प्रबन्धन तथा जनआस्था अभिवृद्धिका साथै सूचना प्रविधिको प्रभावकारी उपयोग गर्ने रणनीति सर्वोच्चले 5 पञ्चवर्षीय योजना मार्फत लिएको छ, रणनीति लिएको देखिन्छ। आजको अन्तरसंवादमा हामी सर्वोच्च अदालतले सार्वजनिक गरेको न्यायपालिकाको 5 पञ्चवर्षीय योजना, नेपाल बार एसोसिएशनले उठाउँदै आएका विषयवस्तु र न्यायपालिकाको आगामी कार्यदिशाबारे केन्द्रित रहेर नेपाल बार एसोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई रेडियो नेपालको नियमित प्रस्तुति कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद बाबुजी।
विषयवस्तुको शुरू गरौं। अब न्यायपालिकाले 5 पञ्चवर्षीय योजना हिजो सार्वजनिक गरेको छ। यो सार्वजनिक योजनामा के कस्ता विषयहरू समेटिएका छन्? यहाँले यो विषयलाई कसरी हेर्नु भएको छ?
न्यायपालिकाको यो 5 पञ्चवर्षीय जुन योजना छ, यसको सार्वजनिकरण कार्यक्रममा म पनि थिए। अब यसमा सरसर्ती अब सबै विषयवस्तु त हामीले अझै पनि म अध्ययन गरिरहेको छु यो विषयमा, तर सरसर्ती जे हेर्ने मौका भयो त्यो वास्तवमा राम्रो छ। हेर्दाखेरि चाहिँ राम्रै खालको छ। अब यसले चाहिँ नियमित रूपमा प्रक्रियाका कुरा, न्याय सम्पादनलाई कसरी छिटो छरितो बनाउन सकिन्छ, बहसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, र न्यायपालिकाको भित्र रहेका अदालतको व्यवस्थापनमा विशेष गरी जोड दिएको जस्तो हामीलाई लाग्यो। यो विषयवस्तु विशेष गरी अदालत व्यवस्थापनसँग जोडिएको भन्ने नै म बुझ्दछु।
कानून व्यवसायहरूको काठमाडौँ घोषणा पत्रले उठान गरेका विषयहरू अब न्यायपालिकाको योजनामा के कति समावेश भएका छन् तपाईँले अहिलेसम्म गरेको अध्ययनमा? जस्तो कि यहाँहरूले घोषणा पत्रमा संविधान संशोधन, प्रदेशको अधिकार, न्यायाधीश नियुक्ति लगायतका धेरै विषयमा प्रश्नहरू उठाउनु भएको थियो, ती विषयहरूलाई समावेश गरिएको छ कि छैन?
होइन, त्यो विषय मैले अघि पनि भने कि यो अदालत व्यवस्थापनसँग सम्बन्धित भएको हुनाले त्यो विषय यो यो उसमा चाहिँ यो जुन योजना छ, कार्ययोजना, यसमा समावेश गरिएको अवस्था छैन। यो कुरा स्पष्ट रूपमा देख्न सकिन्छ र त्यसैले गर्दाखेरि हामीले के भन्यो भने हामी कानुन व्यवसायको यो जुन हाम्रो नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलन हो, यसले बृहत्तर हितको कुरा गरेको थियो। न्यायालयको बृहत्तर हित भनेको जस्तो कि दीर्घकालीन हित, हजुर, यसलाई अझै म अर्को शब्दमा दीर्घकालीन हित भन्छु। हामी दीर्घकालीन हितका कुराहरू गरिराखेका छौँ न्यायालयको। जस्तो कि म तपाईँलाई उदाहरणको रूपमा भनौँ कि हामीले धेरै यो करिब संविधान जारी भएको 9 वर्ष, अब झन्डै 9 वर्ष कम्प्लिट भएको अवस्था छ। यो 9 वर्ष कम्प्लिट भएको अवस्थामा एकपटक यसलाई पुनरावलोकन गरेर हेर्दाखेरि व्यवहारिक रूपमा दैनिक हामीले जे देख्यौँ त्यो देखेको आधारमा नेपाल बार एसोसिएसनले न्यायालयलाई कसरी लैजानुपर्छ, न्यायालयको सुधारमा के कुराहरू आवश्यक छन् भन्ने सन्दर्भको कुरा हेरेर संविधान संशोधनको कुरा उठाएको हो। संविधान संशोधन गर्दाखेरि संरचना चल्ने भयो, संरचनालाई परिवर्तन नगरेसम्म न्याय यो संविधान संशोधन गर्दाखेरि त्यो संरचना समेत चल्ने कारणले गर्दाखेरि हामीले यसलाई पुनर्संरचना भनेर नामाकरण गर्यौँ, न्यायपालिकाको पुनर्संरचना भनेर नामाकरण गर्यौँ। त्यसैले म एउटा उदाहरण भनौँ कि जस्तो संवैधानिक परिषदमा प्रधान न्यायाधीश रहनु हुँदैन भन्ने कुरा हामीले उठाएका छौँ। त्यो कारण के हो भने संवैधानिक परिषदमा प्रधान न्यायाधीश रहँदाखेरि कन्फ्लिक्ट हुँदो रहेछ। समय एक त प्रधान न्यायाधीश भनेको पद भनेको न्यायिक पद हो, यो प्रशासनिक पद होइन। प्रशासनिक पद नभएका कारणले गर्दाखेरि यसले नियुक्ति जस्ता विषयमा धेरै चासो दिनु हुँदैन। जस्तो कि संवैधानिक परिषदको सदस्यको रूपमा प्रधान न्यायाधीश रहँदाखेरि प्रधान न्यायाधीशले विभिन्न आयोगका पदाधिकारीहरू नियुक्ति गर्ने, राजदूत नियुक्ति गर्ने विषयवस्तुले प्रधान न्यायाधीशलाई कता कता पावरको भोक जगाइदिँदो रहेछ, पावरको भोक भनिन्छ नि जगाइदिँदो रहेछ। विगतमा हामीले यस्तै महसुस गरेका हौँ। नेपाल बार एसोसिएसनले पूर्व प्रधान न्यायाधीशको विरुद्धमा जुन आन्दोलन गर्यो त्यो आन्दोलन गर्नुपर्ने एउटा प्रमुख कारणमध्ये एउटा त्यो पनि थियो। भने अहिले पनि के देखिन्छ भन्दाखेरि पावर भोकको नजिक प्रधान न्यायाधीशलाई राख्नु हुँदो रहेछ, एक किनभने यो प्रशासनिक किसिमको काम हो। अर्को के हो भन्दाखेरि अर्को चाहिँ प्रधान न्यायाधीशले नियुक्त गर्ने र प्रधान न्यायाधीशकैमा मुद्दा जाँदो रहेछ। फेरि संवैधानिक इजलासमा बसेर कैयौँ मुद्दाहरूको विषयमा संवैधानिक पदाधिकारीहरूको विषयमा चाहिँ संवैधानिक इजलासले मुद्दाको छिनोफानो गर्छ र संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश हुनुहुन्छ। यसरी हेर्दाखेरि त्यो पावर यो इन्ट्रेस्ट चाहिँ बाँझ्दो रहेछ। त्यो बाँझ्ने कारणले गर्दाखेरि पनि प्रधान न्यायाधीश त्यो पदमा हुनु हुँदैन भनेर हामीले भन्यौँ। यस्तै यहाँले पनि उद्धृत गर्नुभयो कि जस्तो हामीले के भन्यौँ भन्दाखेरि सर्वोच्च अदालतको क्षेत्राधिकारको विषयमा पनि व्याख्या गरिनुपर्दछ। अब किन यो पनि मैले अनुभवको आधारमा या व्यावहारिकताको आधारमा भनेको हुँ, हामीले किन यो कुरा भन्यौँ भने संविधान संशोधन गरेर उच्च अदालतमा एउटा उच्च तहकै अदालत साँच्चै बनाऊ, धेरै मुद्दाहरू उच्च अदालतबाटै समाधान हुने खालको बनाऊ। जस्तो कि अहिले साना साना मुद्दाहरू, सानो बिगो भएको 200 रुपियाँ बिगो भएको मुद्दा पनि सर्वोच्च अदालतबाटै छिनोफानो गर्ने परिपाटी र प्रचलन बढी छ। यसले गर्दा के भयो त भन्दाखेरि सर्वोच्च अदालतमा मुद्दाको संख्या ठुलो भयो, साना साना मुद्दाहरू ठुलो संख्यामा पनि थुप्रेर सर्वोच्च अदालतलाई एउटा मुद्दाको बोझले थिचेको छ। सर्वोच्च अदालत अहिले थिचिएको छ। त्यसैले गर्दाखेरि 10 वर्ष करिब भएका मुद्दा, अहिले अब 10 वर्ष नागेका मुद्दा 6-7 वटा संख्यामा बाँकी रह्यो, बाँकी 10 वर्षभित्रका मुद्दा थुप्रै छन्। 5 वर्ष नागेका मुद्दा धेरै छन्। 5 वर्ष भनेको ठुलो अवधि हो। छिटो न्याय, छिटो छरितो न्याय प्राप्त हुनुपर्दछ भन्ने जुन सिद्धान्त छ, समन्यायको सिद्धान्तको आधारमा छिटो छरितो न्याय प्राप्त हुनुपर्दछ भन्ने जुन न्यायिक सिद्धान्त हो, त्यसका विपरीत व्यक्ति वर्षौंसम्म सर्वोच्च अदालतमा मुद्दाको पालो नआएर पर्खेको अवस्था छ। त्यसैले हामीले के भन्यो भने सर्वोच्च अदालतको मुद्दाको कार्यबोझ हटाउनको लागि 2 वटा पद्धति अप्नाउन सकिन्छ। एउटा त सर्वोच्च अदालतको कार्य क्षेत्राधिकारलाई व्याख्या गरेर यसलाई हाइकोर्टलाई मजबुत बनाऊ। हाइकोर्टलाई बरु कस्तो पनि बनाऊ भने विदेशतिर पनि यस्तै हुन्छ। विदेशतिर हाइकोर्टहरू मजबुत हुन्छन् र उनीहरूले जारी गरिएको, इन्डियामा पनि यस्तै छ, जारी गरेको जुन नजिर छ त्यो नजिर आफ्नो प्रदेशभित्र प्रादेशिक क्षेत्राधिकारभित्र त्यो चाहिँ अनिवार्य रूपमा अन्य मातहतका अदालतहरूले मा लागू हुने किसिमको हुन्छ। त्यसैले गर्दाखेरि यो प्रदेश तहको जुन चाहिँ हाइकोर्ट छ, उच्च अदालत छ, यसलाई मजबुत अदालतको रूपमा विकास गरौँ र सानातिना मुद्दा त्यहीँबाट टुङ्गिने खालको परिपाटीको विकास गर्नुपर्छ भन्ने हाम्रो अभिमत रहेको छ। त्यसैले गर्दाखेरि हामीले हाइकोर्टको एकातिर कुरा गऱ्यौँ भने अर्कोतर्फ सर्वोच्च अदालतमा न्यायाधीशको संख्या अलिकति बढाऊ। जस्तो अहिले न्यायाधीशको संख्या 21 जनाको संख्यामा छ प्रधान न्यायाधीश लगायत, भने प्रधान न्यायाधीश 5 जना न्यायाधीश थपेर प्रधान न्यायाधीश लगायत 25 जनाको संख्या बनाऊ। 25 जनाको संख्या बनाउँदाखेरि के हुन्छ त भन्दाखेरि दैनिक रूपमा संवैधानिक इजलास पनि चल्न सक्ने अवस्था रहन्छ। दैनिक रूपमा संवैधानिक इजलास राखौँ र संवैधानिक इजलासमा परेका मुद्दाहरूको छिनोफानो छिटो छरितो ढङ्गबाट गरौँ। किनभने हेर्नु संवैधानिक प्रकृतिको ज्यादै उच्च महत्त्वको मुद्दा हुन्छ, अनि त्यो उच्च महत्त्वको मुद्दाले कहिले पालो पाउँछ त भन्दाखेरि 4 वर्ष पछाडि, जति बेला त्यो प्रसङ्ग नै समाप्त भइसकेको हुन्छ। प्रसङ्ग समाप्त भइसकेपछि मुद्दाको छिनोफानो गरेर त्यो केवल एउटा देखावटी न्याय हुन पुग्दो रहेछ, त्यसले प्रत्यक्ष रूपमा फाइदा दिँदो रहेनछ र त्यसको परिणाम पनि राम्रो देखिँदो रहेनछ। यो हाम्रो व्यावहारिक अनुभव हो। हामीले यसका आधारमा के भन्यौँ त भन्दाखेरि सर्वोच्च अदालतलाई दैनिक चल्ने, सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दैनिक चल्ने इजलासको रूपमा विकास गरौँ र सर्वोच्च अदालतको संवैधानिक इजलासमा दैनिक मुद्दाहरू छिनोफानो गरिसकेपछि ती न्यायाधीशहरू जुन न्यायाधीश हुनुहुन्छ उहाँहरूले अरू काम पनि गर्न सक्नुहुन्छ। जस्तो त्यहाँ संविधान विकासमा मुद्दा छैन भने अन्य रेगुलर मुद्दाहरू पनि छिनोफानो गर्न सक्नुहुन्छ। यसरी सर्वोच्च अदालतको मुद्दाको न्यायाधीशको संख्या बढाऊ भनेर हामीले एकदम व्यावहारिक रूपमा सजेसन गरेका हौँ। यो कुरा हामी अब के गर्छौँ त भन्दाखेरि नेपालका प्रमुख राजनैतिक दलका संसदीय दलका नेताहरूलाई, विपक्षी दलका नेतालाई हामी दिन्छौँ, प्रधानमन्त्रीलाई हामी दिन्छौँ, अनि त्यस्तै गरेर प्रमुख राजनीतिक दलका नेताहरूलाई हामी यो कुरा चाहिँ सम्झाउँछौँ कि तपाईँहरू यो काम गर्नुहोस् भनेर। हामी एकातर्फ प्रधान न्यायाधीशलाई पनि हामीले भेटेर यो कुरा गरेका छौँ भने अर्कोतर्फ हामी यी पनि कुराहरू गर्नेछौँ भन्ने कुरा यहाँहरूको बिचमा राख्न चाहन्छु। त्यस्तै 16 राष्ट्रिय सम्मेलनले गरेको एउटा अर्को महत्त्वपूर्ण कुरा के हो भने म यहाँलाई यहाँ मार्फत सम्पूर्ण दर्श यो जो श्रोता हुनुहुन्छ आदरणीय श्रोताहरूलाई म चाहिँ स्पष्ट के गर्न चाहन्छु भने हामीले न्यायाधीश उच्च अदालतका न्यायाधीशको वरियतामा फरक पर्ने गरी 2080 साल असोज 1 गते यो न्याय परिषदले न्याय परिषद नियमावली 2074 संशोधन गर्यो, पहिलो संशोधन गरेर यसको नियम 11 दुईटा नियम थपेको छ क र ख गरेर। त्यो त्यसमा थपेर उसले के भन्यो के गर्यो त भन्दाखेरि कि उच्च अदालतका जुन एक्जिस्टिङ न्यायाधीशहरू हुनुहुन्छ उहाँहरूभन्दा माथिल्लो तहमा रहने गरी सर्वोच्च अदालतका रजिस्ट्रारहरू, मुख्य रजिस्ट्रार र सचिव जो सचिवहरू हुनुहुन्छ न्याय यो क्षेत्रमा काम गर्ने सचिवहरू हुनुहुन्छ उहाँहरूको उहाँहरूलाई न्यायाधीश बन्ने कुरामा चाहिँ एक तह माथि वरियतामा एक तह माथि राखिदिने गरी उहाँहरूलाई चाहिँ माथि क्रमशः माथि राख्ने अनि त्यसपछि उच्च अदालतका न्यायाधीशहरूको रोल क्रम रहने व्यवस्थाले गर्दाखेरि चाहिँ अहिले उच्च अदालतको न्यायाधीशको जुन चाहिँ एउटा यो यो वरियता हो यसमा भाँड भैलो उत्पन्न भएको छ। यसलाई हामीले लगातार 2080 सालको असोज 1 गते जारी हुने बित्तिकै हामीले हाम्रो यो साधारण सभा 2080 साल असोजको 12 गते सुर्खेतमा सम्पन्न भएको थियो त्यसबाट नै सुरुवात गऱ्यौँ भन्न हामीले प्रधान न्यायाधीशलाई भन्यौँ किनभने उहाँ न्याय परिषदको अध्यक्ष हुनुहुन्छ। लगातार हाम्रो कुरा उठिराख्यो तर के भयो त भन्दाखेरि यो विषयको छिनोफानो हुन सकेन, छिनोफानो गरेन न्याय परिषदले, झन् यो विषय बल्झिँदै गएको छ। अहिले राष्ट्रिय सम्मेलनले पनि यो कुरा पास गर्यो, हाम्रो चितवनको मङ्सिर गत मङ्सिरमा भएको राष्ट्रिय कार्यकारिणी परिषदको बैठकले पनि यो कुरा उठाएको छ। तर यसमा चाहिँ प्रधान न्यायाधीशको अध्यक्षतामा जुन न्याय परिषद हुन्छ 5 जनाको यसले चाहिँ सुनेर यो कुराको छिनोफानो गरौँ भन्नेतिर लागेन। यसमा अब नयाँ कानुन मन्त्री पनि आउनु भएको छ, हामी कानुन मन्त्रीलाई पनि मान्छौँ किनभने कानुन मन्त्री न्याय परिषदको सदस्य हुनुहुन्छ अनि त्यस्तै गरेर अरू सर्वोच्च अदालतका प्रधान न्यायाधीशज्यू लगायत वरिष्ठ न्यायाधीशज्यू पनि यसमा हुनुहुन्छ। उहाँहरूलाई हामी यो कुरा भन्नेछौँ, हामीले अस्ति भनेका छौँ र अब यसलाई चाहिँ अब यदि यो कुराको छिनोफानो भएन भने एउटा अभियान फेरि नेपाल बार एसोसिएसन सञ्चालन गर्न बाध्य छ, यसले देशभरि एउटा अभियान सञ्चालन गर्नेछ पुनः र यो अभियान मार्फत हामी यसको चाहिँ छिनोफानो गरेर छोड्नेछौँ भन्ने कुरा पनि यहाँ मार्फत गर्न चाहन्छु म।
यहाँहरूले यो कुरो त विगतदेखि नै उठाउँदै आउनु भएको छ र अहिले पनि निरन्तर उक्त व्यवस्था परिवर्तनका लागि दबाब दिइरहनु भएको छ। अब यसै सन्दर्भमा हामी अघि नैदेखि न्यायालयको 5 पञ्चवर्षीय योजनामा केन्द्रित रहेर कुराकानी गरिरहेका पनि छौं। अहिले सूचना प्रविधिलाई न्यायालयको 5 पञ्चवर्षीय योजनाको प्राथमिकतामा राखिएको छ। विगतमा कानून व्यवसायहरूकै आन्दोलन र पहलमा सर्वोच्चमा मुद्दाको पेशीमा स्वचालित प्रणाली लागू भयो, उच्च र जिल्ला अदालतमा पनि गोला प्रथा लागू भयो। यी त सकारात्मक कार्यहरू भएका छन् यो कानून व्यवसायहरूकै दबावमा आन्दोलनमा, तर अझै पनि न्यायालयमा सुधार गर्नुपर्ने तमाम विषयहरू छन् भनेर यहाँहरूले भनिरहनु भएको छ। अहिले सतहमा देखिएका सुधारका विषयहरू के रहेका छन् यहाँको बुझाइमा र नेपाल बार एसोसिएसनको बुझाइमा?
होइन, विशेष गरी कस्तो हो भने हामीले न्यायाधीश नियुक्तिको कुरालाई अलि सक्षम न्यायाधीश नियुक्ति गर्न छ। हेर्नुहोस् अहिले कस्तो भयो भने कानूनको शिक्षा नेपालमै पनि असाध्यै गुणस्तरीय कानूनको शिक्षा को विकास भएको हामी देख्दछौँ। कानुन शिक्षामा विकास हुने हुँदा हुनुको साथसाथै यस्तै नयाँ जुन जनशक्ति छ नि, नयाँ जनशक्ति एकदम कम्पिटेन्ट जनशक्ति हामीसँग आइराखेको छ। देश विदेशमा अध्ययन गरेको जनशक्ति हामीसँग अब बिस्तारै नेपालमा पनि त्यो जनशक्तिको त्यो जनशक्तिले काम गर्न सुरुवात गरेको छ कानुन व्यवसायको रूपमा र कानुन अधिकृतहरूकै रूपमा पनि न्यायका अधिकृतहरूको रूपमा पनि त्यस्ता जनशक्ति प्रवेश गरेको अवस्थामा हाम्रा न्यायाधीशहरू चाहिँ कम्पिटेन्ट हुनु पर्यो भन्ने हाम्रो चाहिँ एकदम उद्देश्य हो, त्यो कम्पिटेन्ट जज हुने र अनि न्यायालयमा हुन सक्ने अन्य जस्तो विकृतिहरूको कुरा सुरुदेखि नै नेपाल बार एसोसिएसनले उठाइराखेको थियो, जस्तो कि विशेष गरी बिचौलिया, बिचौलियाका धेरै किसिम हुँदा रहेछन्, हेर्नुहोस् बिचौलियाका धेरै किसिम हुँदा रहेछन्, अदालतै कब्जा गर्ने खालको बिचौलियागिरी हुँदो रहेछ कहिले काहीँ। हामीले यसभन्दा पहिलाको हाम्रो अनुभव कस्तो थियो भने कि बिचौलिया भनेको चाहिँ अदालतमा आँगनतिर हुन्छ, त्यसले तत्कालै मुद्दाको छेनोफानो गर्नको लागि आफ्नो कालो कोट जस्तो कोट लगाएर आएर यसरी न्यायाधीश जुन बेन्चमा छ त्यो न्यायाधीशलाई प्रभावित गर्ने कोसिस गर्छ भन्ने लाग्दथ्यो, तर त्यो रहेनछ, त्यो मात्रै रहेनछ, थुप्रै बिचौलियाका किसिमहरू हुँदा रहेछन्, जस्तो कि सिङ्गो अदालतलाई नै प्रभाव गर्ने खालको बिचौलियाको प्रवृत्तिहरू पनि हामीले अहिले देखेका छौँ। त्यसैले गर्दाखेरि मलाई कस्तो लाग्दछ भने यो बिचौलियागिरीको अन्त्य गरेर अदालतलाई आफ्नो बमोजिम चलाउने जुन न्यायाधीशलाई पनि थाहा नहुने गरी कता कता अदालतै कब्जा गरेर आफ्नो ढङ्गबाट चलाउने खालको प्रवृत्तिहरू छ, त्यो प्रवृत्तिको अन्त्य गर्नको लागि सदा नेपाल बार एसोसिएसनले आवाज उठाउँदै आएको छ, उठाइराख्छ। त्यसैले गर्दाखेरि म यहाँ मार्फत के अनुरोध गरौँ भने कि अदालत सुधारको कुरा गर्दाखेरि पहिलो कुरा त जज कम्पिटेन्ट हुनुपर्छ, अदालतका फाँटहरूमा सब ठिकठाक ढङ्गबाट कामहरू सञ्चालित हुनुपर्दछ भन्ने हाम्रो, बाहिरबाट हेर्दाखेरि अदालत अदालत जस्तो देखिनु पर्यो, कुनै सेवाग्राहीले अन्याय परेर मर्का परेर आखिर अदालतमा प्रवेश गरेको हुन्छ, अदालतमा प्रवेश गर्न साथ उसले के महसुस गर्नु पर्यो त भन्दाखेरि म एउटा न्यायको मन्दिरमा प्रवेश गरेको छु भन्ने खालको वातावरण, पहिला त वातावरण त्यस्तो देखिनु पर्दछ। हामी आज हाम्रा न्यायालयहरूमा हाम्रा अदालतहरूमा त्यस्तो खालको वातावरण महसुस गरे कि गरेन सेवाग्राहीले भनेर तपाईँले एकछिन आफ्नो यो माइक यो अदालतका गेटहरूमा बाहिरपट्टि गएर सोध्नुभयो भने के त्यो महसुस गर्छन् त? हामीले धेरै ठाउँमा यो हेरेका छौँ, यो प्राप्त गर्न सकेको छैन, यसमा केवल एउटा मात्रै पक्ष जिम्मेवार हुँदैन, हेर्नुहोस् यसमा न्यायाधीश मात्रै जिम्मेवार हुने, कानुन व्यवसायी मात्र जिम्मेवार हुने, या यो कर्मचारी मात्र जिम्मेवार हुने भन्ने हुँदैन, यो समग्रमा सबै मिल्नु पर्दछ, यो सुधारका लागि समग्रमा सबै मिल्नु पर्दछ। हेर्नुहोस् हामीले न्यायालयको सुधारको कुरा गर्दाखेरि अर्को पनि कुरा गरेको छ, यो पञ्चवर्षीय योजनाले एउटा राम्रो कुरा के गरेको छ भने यसले बजेट तोकेको छ, न्यायालयमा उचित बजेट छैन, एउटा 1% राज्यको 1% बजेट पनि न्यायालयमा प्राप्त हुँदैन, वास्तवमा न्यायालयमा काम गर्ने न्यायाधीशहरूलाई उहाँहरू हेर्नुहोस् उहाँहरूको खटिएको हेर्दाखेरि कहिलेकाहीँ बडा हामीलाई सर्वोच्च अदालतका न्यायाधीशहरू अलि जसरी 14-15 घन्टा खटिनुहुन्छ, त्यो हेराएछौँ हामीले, त्यो नहेरेको पनि होइन, तर प्रश्न के हो भने त्यति गर्दाखेरि पनि सुधार भनेर जनताले सन्तुष्ट हुने खालको अवस्था छ त भनेर सोध्यो भने त्यो अवस्था छैन। कता कता न्यायालयको सुधारको कुरा गर्दाखेरि न्यायालय भनेको चाहिँ कुन रूपमा देखिन थालेको छ भन्दाखेरि एकदम कहिलेकाहीँ हामी भन्ने गर्दछौँ अनुदार हो कि जस्तो देखिन्छ, न्यायालय अनुदार बन्नु हुँदैन, जस्तो पुनरावेदन गर्ने अधिकारको कुरा गर्दाखेरि सहजै पुनरावेदन गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने हो, एक तह पुनरावेदन गर्न पाउने या दुई तह पुनरावेदन गर्न पाउने उसको अधिकार बन्न जान्दछ, कुनै व्यक्ति चुनाव हार्यो भने के अरे मुद्दा हार्यो भने त्यो मुद्दा हारेको व्यक्तिले पुनरावेदन गर्न जाँदाखेरि त्यहाँ बिगो जुन तोकिएको हुन्छ त्यही बिगोको विरुद्ध ऊ पुनरावेदन गर्न जान्छ, तर बिगो नबुझाएसम्म या जरिवाना नतिरेसम्म तिमीले पुनरावेदन गर्न पाउँदैन भनेर हामीले त्यो पुनरावेदन गर्न सक्ने अधिकारलाई कर्टेल गरेका छौँ, त्यो नियमावलीसँग जोडिएको छ। यसरी हामीले के गर्न थाल्यौँ त भन्दाखेरि व्यक्तिको अधिकारलाई कुण्ठित हुने खालको परिपाटी विकास हुँदै गएको हामी देख्दछौँ, त्यो राम्रो होइन। त्यसैले सुधारको कुरा गर्दाखेरि त न्यायालय भनेको न्यायको मन्दिर हो, मैले अन्तिम तहसम्म लड्न पाउँछु, आवश्यक पर्दाखेरि बिचैको तहबाट पनि मैले न्याय पाउँछु र न्याय पाउँदाखेरि मैले सरल ढङ्गबाट पाउँछु, सरल ढङ्गबाट मेरा प्रक्रियाहरू अगाडि बढ्दा रहेछन् भन्ने कुराको महसुस नेपाली जनताले गर्न पाउनु पर्दछ न्यायालयबाट। हामीले निरन्तर उठाइरहेको कुरा यो हो, हेर्नुहोस् सुन्दाखेरि यी कुराहरू सामान्य जस्ता लाग्दछन्, सामान्य जस्तो लाग्न सक्दछ, एकदम आजकल जुन भाइरल हुने खालको चाहिँ यो मिडियाबाट या टेपबाट भनिन्छ यस्तो कुरा नहुन सक्दछ, सुन्दाखेरि सामान्य, तर यो रुल अफ लको लागि विधिको शासनको लागि ज्यादै महत्त्वपूर्ण हुँदो रहेछ। हामीले विदेशतिरका अदालतहरू भिजिट गर्दछौँ, विदेशतिरका अदालतहरू भिजिट गर्दाखेरि त्यहाँको प्रक्रिया जुन हेरेर आएका छौँ हामीले, हामी हेर्न चाहिँ जाने त्यहाँको अदालतले एकदम राम्रो गरिराखेको छ पनि भन्ने अनि त्यसपछि हाम्रोमा लागू गर्न किन नसक्ने, हामीले आफ्नो नेपालको अदालतमा हेर्नुहोस् हाम्रो जनसङ्ख्या पनि ठुलो छैन, हाम्रो अदालतहरू पनि धेरै छैन, हामीले आफ्नो अदालतहरूलाई नमुना अदालतको रूपमा डेभलप गर्न सक्छौँ, तर यसका लागि कमिटमेन्ट जरुरी छ, त्यसैले नेपाल बार एसोसिएसनले यो कुरा उठाइआएको हो। हामीले त एकदम प्रक्रियाको क्वेसन उठाएका छौँ, ठाउँ ठाउँमा जहाँ उठाउनु पर्ने हो ती कुरा उठाएका छौँ, यी कुरा गम्भीरतम ढङ्गबाट सुन्नुपर्छ। तर कता कता हामीलाई के फिल हुन्छ भने हामीले कुरा सुनाउन जाँदाखेरि न्यायिक नेतृत्वबाट ध्यानपूर्वक यो कुरा नसुनिएको जस्तो लाग्छ। एकरो ढङ्गबाट भन्ने बेलामा भाषणमा मात्रै कानुन व्यवसायीबाट सहयोग भएको छ या कानुन व्यवसायीलाई पनि हामी सँगै लिएर हिँड्छौँ भनेर पुग्दैन। कानुन व्यवसायलाई सहयोग लिएर हिँड्यो भने यसको निरन्तर रूपमा हामीसँग संवाद जरुरी छ। हामीले भनेका कुरा भन्न जरुरी छ के न्यायाधीशहरूको वरियताको कुरा हामीले हाम्रा लागि उठाएको हो। त्यहीँ गएर न्यायाधीश एउटा आफैलाई अन्यायमा परेको न्यायाधीशले के न्याय गर्न सक्छ भनेर हामीले पटक पटक उठाएको छ, यो कुरा सुनिँदैन। त्यसैले गर्दाखेरि हाम्रो मलाई कस्तो लाग्दछ भने न्यायिक नेतृत्वमा पुग्न साथ व्यक्तिको एटिच्युड किन परिवर्तन हुन्छ, त्यो परिवर्तन हुनु भएन। उहाँहरूले ठिकठाक ढङ्गबाट सबैलाई सोधेर सबैलाई साथ लिएर अगाडि बढ्न सक्यो भने एउटा सुन्दर न्यायालयको परिकल्पना हामी गर्न सक्दछौँ भन्ने मलाई लाग्दछ।
अध्यक्षज्यू, हामी कुराकानीकै क्रममा रहेका छौँ। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा न्यायपालिकासँग सम्बन्धित विषयमा केन्द्रित रहेर हामी नेपाल बार एसोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, कुराकानीलाई अगाडि बढाउँ। यहाँले धेरै सन्दर्भ पनि भनिसक्नु भएको छ। जस्तो अहिले फरक प्रसंग मैले एउटा प्रश्न यहाँलाई सुन्न चाहे, कानून व्यवसायहरूको सम्मेलनमा अब कार्यपालिकाको स्थिरता, न्यायपालिकाको संरचनागत सुधार, निर्वाचन प्रणालीको पुनरावलोकन लगायतका बहसले पनि प्राथमिकता पाएका थिए। यसअघि यहाँले पनि भनिसक्नु भएको छ यी विषयहरू राज्यका सबै अंगसँग उत्तिकै जोड़िएका छन्। यी विषयहरू तीनवटै अंगसँग जोड़िए पनि लेखिने र कार्यान्वयन हुने त फेरि संविधान र कानूनबाटै हो। अहिले त प्रमुख दुई ठूला दलहरू अब संविधान संशोधनकै एजेण्डामा एक ठाउँमा आएका पनि छन्, अन्य दलसँग पनि सहकार्य होला। अब यहाँहरूले पनि विगतमा संविधान संशोधनको विभिन्न कुराहरू उठाउनु भएको थियो र अहिले सत्ता सहकार्य नै संविधान संशोधनको एजेण्डाबाट भएकाले यो विषयलाई नेपाल बार एसोसिएसनले कसरी हेरेको छ, छोटकरीमा भनिदिनुहोस् न।
होइन, यसमा हामीलाई त के लाग्छ भने नेपाल बार एसोसिएसनले संविधान संशोधनको एजेण्डाको कुरा सर्वप्रथम यो चाहिँ संस्थागत रूपमा आफ्नो राष्ट्रिय सम्मेलन मार्फत पहिलोचोटि उठायो। यो संस्थागत रूपमा उठाएको विषयले चाहिँ महत्व पाएको रहेछ भन्ने कुरा म बुझ्दछु। अहिले पार्टीहरूले पनि संविधान संशोधनको एजेण्डाको कुरा गर्न थाल्नु भएको छ। हालाकि उहाँहरूको एजेण्डा बढी रूपमा राजनीतिक मुद्दाहरूसँग जोडिएको छ भन्ने हामीलाई लाग्दछ। जस्तो कि निर्वाचन प्रणालीसँग सम्बन्धित कुराहरू हेर्दाखेरि संवैधानिक लाग्दा लाग्दै पनि यसले राजनीतिक सिद्धान्तको कुराहरूलाई, यसले राजनीतिक व्यवस्थाको मा कसरी व्यक्तिहरूको प्रतिनिधित्व हुन्छ भन्ने कुरासँग बढी जोडिएको छ भन्ने हामीलाई लाग्दछ। यो कुरा राजनीतिक रूपमा सान्दर्भिक छ नहुने होइन, त्यो कुरा उहाँहरूले बढी विश्लेषण गर्नुहुनेछ भन्ने कुरा हामीलाई लाग्दछ। र हामीले सघाउनु पर्ने कुरा संवैधानिक रूपमा या कानुनी रूपमा सघाउनु पर्ने कुरा हामी सघाउँछौँ। तर हामीले उठाएको विषयवस्तु भनेको के हो त भन्दाखेरि यो न्यायिक कुराहरूमा न्यायालयमा हुन सक्ने र न्यायपालिकाभित्रका कुराहरू चाहिँ हामीले उठाएका छौँ। हामीले सहयोग नै गर्ने हो, हामीले राज्यलाई सहयोग गर्ने हो। नेपाल बार एसोसिएसन भनेको एउटा जिम्मेवार संस्था हो जसले राज्यका विभिन्न निकायहरूलाई सहयोग गर्नुपर्दछ, हामीले राज्यलाई सहयोग गर्नुपर्दछ, कानुनी रूपमा संवैधानिक रूपमा सहयोग गर्ने, न्यायालयमा भएका न्यायालयमा चाहिने सुधारहरूको विषयमा हामीले चाहिँ आवाज उठाउने हो र ती आवाजहरूलाई चाहिँ सही ठाउँमा पुर्याउने पनि दायित्व हाम्रो हो। किनभने हामी हेर्दाखेरि हामी कानुन व्यवसायका प्रतिनिधि जस्तो लागे पनि हामी नेपाली जनताकै प्रतिनिधि हौँ। हामीलाई सामाजिक अभियन्ता भनेर भनिन्छ। हामीले समाजको समस्या बुझ्दछौँ, देशभरि रहेका समस्याहरू बुझ्दछौँ, जसको कारणले गर्दाखेरि हामीले यो कुराहरू उठाएका हौँ। त्यसैले गर्दाखेरि संविधान संशोधनको एजेन्डामा पनि हामी के गर्छौँ त अब भन्दाखेरि, अब हामीले जे जे कुराहरू पास गरेका छौँ, यो 1.5 महिना भएको छ, यसलाई हामी अब लिएर गएर राजनीतिक दलका नेताहरूसँग, मैले अघि पनि तपाईँलाई प्रसङ्गको विषयमा भने, यो कुराहरू उहाँहरूलाई हामी दिन्छौँ र हामी लबिङ गर्छौँ। अब न्यायालयको सुधारमा हामीले उठाएका संविधान संशोधनका एजेन्डाहरूलाई चाहिँ हामी लबिङ गर्छौँ र यो पुनर्संरचनाको कुरा हामीले जुन गरेका छौँ, अहिले न्याय परिषदको यो संरचनामा पनि, न्याय परिषद जसले न्यायाधीश नियुक्ति र न्यायाधीशलाई कारवाही गर्छ, यसको संरचनामा पनि व्यापक रूपमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भएको कुरा कानुन व्यवसायहरूले गरेका छन्। यो न्यायाधीश नियुक्तिबाट सन्तुष्ट हुन सकेको अवस्था छैन, जब नियुक्ति ठिक हुन सक्दैन अनि त्यसपछि चाहिँ न्यायपालिका ठिकठाक न्यायपालिका खोजेर प्राप्त हुँदो रहेनछ। त्यसैले नियुक्ति ठिक गर्नको लागि के पद्धति अप्नाउने त एउटा वैज्ञानिक पद्धति अप्नाउनु पर्दछ भन्ने नेपाल बार एसोसिएसनको माग छ। यो मागमा पनि हामी राजनीतिक दलका नेताहरूलाई भन्छौँ, हेर्नुहोस्, संविधान संशोधन गर्ने दायित्व भनेको राजनीतिक दलको हो, दलले नै यो कुरा सुन्नुपर्दछ। हामी लबिङ गर्ने हो, हामीले लबिङ गर्न सक्दछौँ, यो कुरा यसरी उठाउनुहोस् भनेर भन्दछौँ। तर अहिले व्यापक रूपमा एउटा सुनिएको छ। नेपाल बार एसोसिएसनले संविधान संशोधनको मुद्दा उठायो र यो मुद्दाले चाहिँ एउटा 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 स्वरूप ग्रहण गरेको छ अब भन्ने कुरा चाहिँ व्यापक रूपमा चर्चाको विषय बनेको छ। यसमा हामी खुसी छौँ, तर के छ त भन्दाखेरि यति भन्दैमा हाम्रो दायित्व पुरा भएको छैन। हामी यसलाई चाहिँ निरन्तर खबरदारी गर्नेछौँ र निरन्तर लागेर हामीले भनेका एजेन्डाहरूलाई हामी पास गराउने कोसिस गर्नेछौँ भन्ने पनि यहाँहरूको बिचमा यहाँ मार्फत म सबैलाई राख्न चाहन्छु। त्यसैले अब हाम्रो दायित्व चाहिँ झन् बढेको छ भन्ने मलाई लाग्दछ। अब हाम्रो हामीले पास गऱ्यौँ यतिमा सिद्धियो भन्ने होइन, एकातिर भित्र भएका कुरा न्यायालयभित्र भएका कुरालाई चाहिँ हामी भित्रै हाम्रो न्यायिक नेतृत्वसँग लबिङ गरेर न्यायिक नेतृत्वसँग निरन्तर रूपमा हामी लडिराखेर भनौँ न एक हिसाबले भन्दाखेरि यसलाई चाहिँ भित्री हाम्रो चाहिँ जुन माग हो त्यो भित्री माग पुरा गर्ने कोसिस गर्नेछौँ। न्याय परिषदको नियमावलीको आदिको कुरा चाहिँ त्योसँग जोडिन्छ भने अर्कोतिर सरकारसँग भन्ने कुरा हामी सरकारसँग पनि राख्नेछौँ भने सम्पूर्ण राजनीतिक दलहरूलाई भन्ने कुरा हामी सम्पूर्ण राजनीतिक दलहरूलाई पनि भनेर अगाडि बढ्ने नेपाल बार एसोसिएसनको दायित्व हो। यो अन्य सङ्घ संस्थाहरूभन्दा फरक छ। नेपाल बार एसोसिएसनले सबै विषयमा बुझ्नुपर्दछ, राष्ट्रका सम्पूर्ण विषयमा बुझेर उसले तत्त समयमा सजेस्ट गर्न सक्नुपर्दछ। यो कुरा हामी गरिराखेका छौँ र निरन्तर गर्नेछौँ भन्ने कुरा पनि यहाँ मार्फत म सबैलाई अनुरोध गर्न चाहन्छु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धेरै धन्यवाद बाबुजी, मलाई यति धेरै महत्वपूर्ण कुराहरू यहाँ मार्फत राख्न मौका दिनुभयो, धेरै धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले न्यायपालिकासँग सम्बन्धित विषयमा केन्द्रित भएर नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।